तपाईँ एसबिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
दोस्रो विश्वयुद्धको अन्त्य भए यता अस्ट्रेलियामा बसोबास गर्न आएका लाखौं शरणार्थीहरूको योगदानलाई कदर गर्दै हरेक वर्ष विश्व शरणार्थी दिवस पर्ने 20 जुनलाई समावेश हुने गरी आइतबारदेखि शनिबारसम्म अस्ट्रेलियामा शरणार्थी सप्ताह मनाइन्छ र यसपालि 10 लाख कथा वा अ मिलियन स्टोरीज नाराका साथ अस्ट्रेलियामा शरणार्थी सप्ताह मनाइने क्रम जारी छ। यस्तै कथा हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका भुटानी पृष्ठभूमिका नेपाली भाषीहरूको पनि छ। पदम काफले यिनै मध्येका एक हुन्। केही दिन अघि पश्चिमी सिडनी स्थित ब्ल्याक टाउनमा एक कार्यक्रम आयोजना गरेर उनले आफ्नो उपन्यास युग यात्रा सार्वजनिक गरेका थिए। किशोर अवस्थासम्म भुटानमा र त्यसपछिको लगभग 2 दशक पूर्वी नेपालमा रहेका शरणार्थी शिविर हुँदै सन् 2009 अस्ट्रेलिया आइपुगेका काफ्ले यस्तै कथाहरूलाई उपन्यासको रूपमा ढालेका हुन्। काफ्ले युग यात्रामा भुटानबाट आफ्नो पुर्खाहरूको थलो नेपालमा फर्केर शरणार्थी बन्नु पर्दाका कठिन अवस्था र त्यसपछि अस्ट्रेलिया आएर पाएको स्वतन्त्रता अनि मायाको कुरालाई पाठकहरू माझ आफूले ल्याएको एसपीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्। सहकर्मी सुनिता पोखरेलले पदम काफ्लेसँग गर्नुभएको सो कुराकानी अब प्रस्तुत गर्न चाहन्छु म आभास पराजुली एसपीएस नेपाली पोडकास्टको यो नयाँ अङ्कमा।
युग यात्रा भनेर पुस्तक निकाल्नु भएको छ होइन, यसको विषयवस्तु कस्तो रहेको छ? सुरुवात त्यहीँबाट गरौँ न। यो पुस्तकको विषयवस्तु चाहिँ के रहेको छ भन्ने बारेबाट?
पुस्तकको विषयवस्तुतिर जाँदाखेरि पुस्तक हाम्रो भुटानी नेपाली भाषी भुटानीहरूको इतिहास को पाटोलाई लिएर चाहिँ यो पुस्तकको विषयवस्तु रहेको छ। भुटानबाट कसरी चाहिँ नेपाली भाषीहरू कुन अवस्थामा बसिरहेका थिए, उनीहरूको रहन सहन कस्तो थियो, दैनिकी कसरी चलिरहेको थियो, त्यहाँबाट प्रारम्भ भएर चाहिँ अनि उनीहरूले के कारणले चाहिँ आफ्नो देश छोड्नु पर्यो, रातारात किन देश छोड्नुको बाध्यता के थियो उनीहरूसँग, अनि त्यस पछाडि भाग्दाखेरिका कस्तो अवस्था रह्यो, नेपालीहरूले भुटानमा रहँदाखेरि एउटा भुटानमा भइरहेको शासक वर्ग जुन भोटिया जातिहरू हुन्, डुक्पा जातिहरू हुन्, उहाँहरूको सम्बन्ध पहिला कस्तो थियो, पछि कस्तो हुँदै आयो र आफ्नो देश किन छोड्नु पर्यो, अनि त्यस पछि आएर आफ्नो पुर्खाको देश जहाँबाट हाम्रो पुर्खाहरू नेपालबाट भुटान लगिएको थियो गएका थिए र त्यही पुर्खाको देशमा 18 वर्षसम्म चाहिँ शरणार्थी जीवन बिताउनु पर्यो र त्यो 18 वर्ष शरणार्थी जीवन एउटा कष्टकर जीवन मध्येको एक थियो। त्यो कष्टकर जीवन लाई नै उनीहरूले एउटा भनौँ न पाठ, धेरै कुराको पाठ सिक्ने अवसरको रूपमा पनि लिएको देखिन्छ र हामी सबै त्यसका भोक्ताहरू हौँ। त्यो 18 वर्ष जीवन एउटा कहाली लाग्दो जीवन बिताउँदै गर्दा अब अलिकति सम्पन्न मुलुकहरूले चाहिँ एउटा थर्ड कन्ट्री सेटलमेन्टको प्रस्ताव गर्दाखेरि त्यसलाई स्वीकारे, त्यसलाई स्वीकारेर अहिले भुटानी वर्गहरू, नेपाली भाषी भुटानी वर्गहरू विभिन्न देशमा छरिएर बस्न बाध्य छन्। खुसी छन् उनीहरू आर्थिक रूपमा, सबै थोक रूपमा, तर पनि आफ्नो मानसिक रूपमा चाहिँ एउटा देश, म जन्मेको देश, म हुर्केको देश, मेरा पुर्खाले पनि 10 नङ्ग्रा ख्याएर एउटा अर्जेको देश भनेर चाहिँ उनीहरूको मनमा आजसम्म पनि मेट्न सकेको छैन, मेटिन सकेको छैन र त्यही भएर मैले पनि म भुटानमै जन्मेर, भुटानमै हुर्केर 16-17 वर्षको उमेर हुँदाखेरि म भुटानबाट पढ्नका निम्ति बाहिर निस्केको थिएँ र मेरो परिवार त्यही समयमा बाध्यताले भुटानबाट बाहिरिनु पर्यो र मैले नेपालमा मेरो परिवार भेटेँ, मैले भुटान जान फेरि
तपाईँ कहाँ पढ्न चाहिँ कहाँ जानुभएको थियो?
म पढ्न इन्डिया बनारस गएको थिएँ, दिल्ली गएको थिएँ।
अनि अब जस्तै यो तपाईँले अब अलिकति इतिहासको कुरा पनि हुन्छ नि, अब सुरुमा नेपालीहरू कसरी भुटानसम्म पुगे भन्ने कुरालाई पनि पुस्तकमा राखेको छु भन्नुभयो। अब इतिहासका ती घटनाहरूलाई चाहिँ कसरी समेट्नुभयो, कि स्रोत के थियो, अथवा तपाईँहरूको अब बाबु बाजेले भनेको त्यो हुन्छ नि कथाको रूपमा प्रस्तुत भएका कुराहरूबाट आउँदै गएका हुन् कि, अथवा कुनै हिस्टोरियनको कुनै अकाउन्टबाट ल्याउनु भयो, कि स्रोत चाहिँ के थियो त्यो इतिहासका ती घटनाक्रमहरूलाई पुस्तकमा राख्नको लागि?
अब यस सन्दर्भमा कुरा गर्दाखेरि हामीले म जन्मिँदाखेरि मैले नेपाली भाषाका किताबहरू नेपालबाटै लेखिएका अथवा विशेष गरेर दार्जिलिङ सिक्किमपट्टिको लेखकहरू पारसमणि प्रधानहरूको कुनै किताब नेपाली किताबहरू हामी पढ्थ्यौँ भुटानका नेपाली स्कुल पाठशालामा। र अब हामीले सानामा बुझे अनुसारको इतिहास कस्तो थियो भने, र अहिले नेपालमा जुन पुरानो कुराहरू हामीले जुन इतिहासकारहरूले लेखेका कुराहरू हेर्दाखेरि 1700 भनौँ न विक्रम सम्बत 1700 चाहिँ रामशाहको पालामा चाहिँ हाम्रो पूर्वीय भेग प्रायः सब पहाडी इलाकाबाट चाहिँ सिक्किम दार्जिलिङ हुँदै भुटान पस्ने एउटा प्रथा थियो। अर्को प्रथा चाहिँ भुटान गभर्मेन्टले नै त्यतिखेरको तत्कालीन भुटान सरकारले नेपाल सरकारसँग चाहिँ अनुरोध गरेर मेरा जनताहरू थोरै छन् यहाँबाट जनता पाऊ देश विकासका निम्ति भनेर उहाँहरूले सम्झौता गरेको भन्ने एउटा इतिहास पाइन्छ। त्यही इतिहासको आधारमा हामीले पनि भुटानमा नेपाली मूलका व्यक्तिहरू नेपालको पहाडी भेगबाट गएका हुन् र त्यहाँ जङ्गल फडानी गरेर एउटा भनौँ न ऊ गरेर बसेका बसाइयो ती जनताहरूलाई, नेपाली जनताहरूलाई। त्यहाँदेखि पछाडि उहाँहरूलाई त्यो जग्गाको रजिस्ट्रेसनहरू गराइयो, जग्गा उहाँहरूका नाममा पास गरियो। त्यस्तै पुस्तौँ पुस्ता त्यसरी चल्दै आयो। मेरा जिजु बाजेहरू नेपालको पाँच थर जिल्लाबाट चाहिँ गएको हामीले प्रमाण भेट्छौँ। त्यसरी नै एउटा नेपाली रहन सहन, उहाँ मठ मन्दिर बने, स्कुल पाठशाला बने, एउटा धर्म संस्कृतिको भनौँ न जगेर्ना गर्ने आधारशिलाहरू बने। अनि त्यसैमा हाम्रो नेपाली जमात पनि, नेपाली एउटा समुदाय पनि बाँचेर आएको एउटा पुस्ता एउटा इतिहास देखिन्छ। एकपट्टि भुटानी शासक वर्गहरू भोटे जातिहरू थिए भने अर्कोपट्टि भन्नाले भेग त त्यही हो तर बाँडिएर बसेका थिए। अब अलिकति भुटानको पनि पहाडी इलाका हिमाली इलाकातिर हाम्रो डुक्पा जातिहरू बस्थे भने यता तराई इलाकातिर चाहिँ भनौँ हाम्रो हिन्दू जाति नेपाली जातिहरू बस्थे। त्यो इतिहास अब इतिहास प्रामाणिक रूपमा जसरी नेपाली साहित्यकारहरूले नेपाली इतिहासकारहरूले लेखेकै आधारमा हामीले त्यसलाई मानेका छौँ र त्यही नै हामीले पढ्दै आएका छौँ। अनि तिनै कुराहरू मैले कहीँ कतै यो किताबमा पनि छुवाएको छु।
कुराकानी जारी रहनेछ यो छोटो ब्रेक पछि।
अब पुस्तकको बारेमा अर्को एउटा प्रश्न राखिहाल्छु, तपाईँको अनुभवहरू पनि जोड्नेछु त्यस पश्चात होइन। त्यही अब यो पुस्तकमा पात्रहरू राख्नु भएको छ नि, त्यो त्यसमा चाहिँ कस्तो छ, काल्पनिक पात्रहरू राख्नु भएको छ अथवा आफ्नो जीवन को भोगाई अनुसारका पात्रहरू र वास्तविक जीवनकै पात्रहरूलाई उतार्नु भएको छ?
यसमा सरस्वती भन्नुपर्दाखेरि यो ऐतिहासिक, मैले यसलाई ऐतिहासिक उपन्यासको नाम दिएको छु। पाठक वर्गहरूले यसलाई कसरी छुट्याउनुहुन्छ उहाँहरूको आफ्नो एउटा विचार हुन्छ, आफ्नो एउटा भनौँ न विद्वताको उसमा छुट्याउनुहुन्छ होला। तर किन भन्दाखेरि यसमा पात्रहरू मैले यथार्थपरक पात्रहरू छन् जसले जुन कुरा भोगेको थियो त्यो भोगेको कुरा नै मैले उतारेको छु र त्यहाँ भोगेका जुन घटनाहरू छन् घटित घटनाहरू छन् त्यो घटित घटनाहरू नै मैले यसमा समावेश गरेको छु। सम्पूर्ण रूपमा भन्नुपर्दाखेरि यो उपन्यासको सम्पूर्ण कथावस्तु इतिहासमा आधारित छ, घटेका घटनामा आधारित छ र हाम्रो एउटा न बिर्सिन नसक्ने र एउटा कहाली लाग्दो जीवनको सचित्र उतार्ने प्रयास गरेका छु।
हजुर, अब पदम चाहिँ अलिकति तपाईँको भुटानमा रहँदाको अनुभव सुनौँ न। अब कस्तो थियो, तपाईँ अलिकति टिनेज हुँदै भुटानबाट निस्किनु भयो र त्यसपछि नेपालमा नै भेट भयो सबै परिवारसँग, होइन? त्यतिन्जेल बसुन्जेल चाहिँ कस्तो थियो त्यो बाल्यकाल भनौँ, होइन, अब त्यति किशोरावस्थासम्म पुग्दाखेरिको चाहिँ?
नेपाली जनजीवन सामान्य थियो। त्यही नेपाली जनजीवनभित्रको म पनि एउटा नेपाली परिवारमा जन्मिएको व्यक्ति परेँ। म सानैदेखि नै वैदिक शिक्षा आर्जन गर्ने नेपाली पाठशालामा, संस्कृत पाठशालामा पढ्थेँ र त्यसमा चाहिँ हामीलाई संस्कृतका ग्रन्थहरू पढाइन्थ्यो। लघुकौमदी, रघुवंश, हितोपदेश, यस्तै किताब कृतिहरू पढाइन्थ्यो गुरुवर्गहरूदेखि। अर्को छेवैमा अङ्ग्रेजी माध्यम बाट पढाइने स्कुल पनि थियो। स्कुल विशेष गरेर आधुनिक शिक्षा आर्जन गर्ने स्थल हो भनेर हामीलाई भनिन्थ्यो। व्यक्तिगत रूपमा मलाई स्कुल जाने मन भए पनि एउटा अभिभावकीय उत्तरदायित्वले गर्दाखेरि अभिभावकले मलाई चाहिँ पाठशालामा एउटा पण्डितको रूपमा, भनौँ न, अब छोराले पण्डित पढेदेखि गाउँमा भागवत भन्थ्यो, पुराण भन्थ्यो, यसो भनौँ कसैलाई शिक्षा दिन्थ्यो भन्ने हिसाबले बुवा आमाले त्यो एउटा मनसाय बोकेर मलाई पाठशाला लगाउनु भएको थियो। मैले आफ्नो बाल्यकाल भुटान को चिराङ जिल्ला अन्तर्गत पर्ने लामीडाँडा गाउँ, जो सुन्दर गाउँ छ, त्यो गाउँमा बिताएको हुँ 16 वर्षसम्म। र 16 वर्षसम्मको नेपाली जनजीवन अति नै राम्रो देखिन्छ त्यहाँको। हामी मठ मन्दिर जान्थ्यौँ, मन्दिर जान्थ्यौँ, पूजापाठ गर्थ्यौँ, पाठशाला जान्थ्यौँ, आफ्नो धर्मग्रन्थका किताबहरू पढ्थ्यौँ, गुरुहरूबाट ज्ञान लिन्थ्यौँ। मेरो प्रायः दिनचर्या त्यस्तै थियो।
त्यहाँबाट नेपाल गएपछिको हुन्छ नि, अब भारतमा शिक्षा लिनुभयो, त्यस पश्चात तपाईँको परिवार नेपाल गइसकेपछि नेपालमा शरणार्थीको रूपमा रहँदाखेरिको चाहिँ अनुभव कस्तो रह्यो?
शरणार्थी जीवन अत्यन्तै कष्टकर रह्यो, किनभनेदेखि शरणार्थी शिविर स्थापना हुँदै गर्दाखेरि र शिविर स्थापनाका टहराहरू उभिँदै गर्दाखेरि हामी त्यहाँ पुग्यौँ। त्यहाँ केही पनि थिएन, कुनै पनि आशाका किरणहरू देखिँदैन थिए कतै न कतै। केही न केही हामीलाई कसैले पनि सहयोगको वातावरण पहिलो अवस्थामा थिएन र हामीलाई एक प्रकारले प्रथम चरण शिविरको प्रथम शिविर बन्दै गरेको प्रथम चरणमा हामी भोकभोकै एउटा अवस्थामा रहन्थ्यौँ र लगभग शिविर स्थापना हुँदै गरेको अवस्था गुज्रदै जाँदाखेरि विभिन्न मानवाधिकार सङ्घ संस्थाले नेपाल सरकारको एउटा सहयोगले हामीलाई चाहिँ एउटा सहयोग प्राप्त हुन थाल्यो 2-3 महिना पछिदेखि। र पछि गएर दात्री संस्थाहरूले UNHCR, LWBS, लुथरन, यस्तै संस्थाहरूले चाहिँ क्यारिटस, यस्तै संस्थाहरूले शिक्षाका क्षेत्रमा अनि खाद्यका क्षेत्रमाहरू बिस्तारै सहयोग गर्दै जानुभयो र शरणार्थी शिविरमा पनि बालबालिकाहरूलाई चाहिँ एउटा शिक्षा हुनुपर्छ भनेर त्यहाँ स्कुल पाठशालाको स्थापना भयो, मठ मन्दिरहरू बन्न थाले। अनि पछि गएर अलिकति सहज वातावरण त बन्दै आयो तर भने जस्तो शिक्षा त्यहाँ हासिल हुन नसक्ने अवस्था थियो, किनभने अब प्लस टू माथि भनौँ न अब ग्रेजुएसन लेभल केही पनि थिएन, केवल स्कुल लेभल मात्रै थियो। र उच्च शिक्षा हासिल गर्नका लागि शिविरवासीहरूले नेपालका विभिन्न कलेजहरूमा प्रवेश लिन पनि धेरै गाह्रो थियो, किनभने उनीहरूसँग आर्थिक अवस्था पनि हुने थिएन र उनीहरूले पढ्ने इच्छा हुँदा हुँदै पनि आफ्नो पढाइ रोक्नुपर्ने अवस्था हुन्थ्यो। एक प्रकारले हेर्दाखेरि हामीलाई सास अडिने हामीलाई सहयोग, भनौँ न, मुठीका भरमा चामल दिएको थियो, दाल दिएको थियो, तरकारीहरू एक दिनलाई पुग्ने दिन्थ्यो तर हामी हप्ता दिन त्यसले गुजारा गर्थ्यौँ। हाम्रो अवस्था शिविरमा हेर्दाखेरि अति दयनीय देखेर गाउँवासी, त्यहाँको एउटा गाउँवासी समाजले पनि हामीलाई कहिलेकाहीँ एउटा यिनीहरू पनि हाम्रै सन्तति हुन्, हाम्रै पुर्खाका चाहिँ सन्तान हुन् भनेर माया पनि गर्नुहुन्थ्यो र सहयोग पनि गर्नुहुन्थ्यो. शिविर शिविरको एउटा वातावरण भने चाहिँ कस्तो लाग्छ हामीलाई सम्झिँदा भने, त्यो दुःख थियो, एकदम कष्टकर जीवन थियो, तर पनि हामी केही न केही जीवन भविष्यमा केही न केही होला कि भनेर आशाको दियो, आफूभित्र आशाको दियो निम्न दिएका थिएनौँ हामीले.
अब तपाईँ कति बस्नुभयो नेपाल, त्यो अब शरणार्थी शिविरमा कति त्यहाँ पढाइ पनि गर्नुभयो, अध्ययन पनि भयो कि नेपालमा कस्तो?
मैले शिविरमा अध्ययन गरेको भन्दा पनि मैले शिविरमा चाहिँ अध्यापन गरेँ र शिविर टोटल्ली शिविर बस शिविरको अवस्था चाहिँ म बाहिर बस्दै शिविर बस्दै फेरि बाहिर बस्दै शिविर बस्दै पनि गरेँ. त्यसमा जम्मा मेरो परिवार शिविरमा बसेको भनेको 18 वर्ष शिविरमा बसियो.
त्यो सुरुमा आउँदाखेरिको अस्ट्रेलिया अनुभव चाहिँ सुनौ न. अब नेपालबाट अस्ट्रेलियासम्मको यात्रा चाहिँ कसरी तय भयो त?
सर्वप्रथम त यसमा थर्ड कन्ट्री सेटलमेन्टका कुराहरू शिविरमा आउँदाखेरि हामी पहिला दोधारमै थियौँ, हामी जाने या नजाने. जब वार्ता विफल हुन थाल्यो नेपाली भाषी भुटानीहरूका विषयमा, नेपाल सरकार भारत र भुटानको त्रिपक्षीय वार्ता के अरे असफल भए र द्विपक्षीय नेपाल र भुटान वार्ता पनि असफल भए, त्यस पछाडि सम्पन्न मुलुकहरूले जुन प्रस्ताव ल्याए शरणार्थी समस्या समाधान हुनुपर्छ कि अब हामी थर्ड कन्ट्री सेटलमेन्टमा जान्छौँ भन्ने कुरा, र उहाँहरूले जुन प्रस्ताव गर्नुभयो थर्ड कन्ट्री सेटलमेन्टको लागि, र हामीले त्यसलाई पहिला स्वीकार्न सकेनौँ. तर पछि गएर चाहिँ अलिकति पढे लेखेका वर्गहरूले होइन, अब मानवाधिकारको संरक्षण हुने देशमा हामी गयौँ भने पक्कै पनि हामी हाम्रो अस्तित्व त्यहाँ मेटिने छैन, हामी त्यहाँ सुरक्षित रहनेछौँ भन्ने हिसाबले, सुरक्षा हुन्छ भने हामी जान्छौँ भन्ने हिसाबले हामीले निर्णय गर्यौँ. र हामीले तेस्रो मुलुक पुनर्वासको प्रस्तावलाई स्वीकार गर्दै काठमाडौँ हुँदै जब हामी अस्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, क्यानाडा, युरोपका विभिन्न देशहरूमा समाहित भनौँ न एउटा सेटल हुने हाम्रो एउटा जुन आयो, हामीले विविध कुराहरू मनमा खेलायौँ त्यतिखेर, कस्तो हुन्छ, कहाँ के हुन्छ, हाम्रो जीवन अझै पनि कष्टकर होला कि, हामीले यतिसम्म कष्ट भोगेको अझै भोग्नुपर्ने बाँकी छ कि भन्ने सशङ्कित हुँदै हामी तेस्रो मुलुक आयौँ. तर तेस्रो मुलुक आइसकेपछि हामीलाई बेग्लै अनुभूति भयो, तेस्रो मुलुकले हामीलाई सोचे भन्दा पनि राम्रो एउटा स्थान दियो. हामी आएकै दिनदेखि सहयोग उपलब्ध हुन थाल्यो र यहाँका नागरिक सरह हामीले आफ्नो जीवनयापन गर्न सुरु गर्दा हामी पहिलो चरणमै आएको पहिलो चरणमै हामी खुसी हुन थाल्यौँ. हामी
तपाईँ कुन वर्ष चाहिँ आउनुभएको थियो अस्ट्रेलिया, कुन सालमा हो?
2009 सेप्टेम्बर 10 तारिक आइपुगेको हो म.
हजुर, अब जस्तै अहिले अब तपाईँ आउँदाखेरि पनि एकदमै वेलकमिङ थियो भनेर भन्नुभयो होइन, अब अहिले जस्तै तपाईँ त अध्ययन पनि गर्नुभएको थियो त्यहाँ नेपालमा, अध्यापन पनि गराइसक्नु भएको थियो, आफ्नो क्षमता आफ्नो सिप अनुसारको काम पाउन चाहिँ कस्तो थियो त्यतिखेर अवस्था, कतिको सजिलो अप्ठ्यारो कस्तो भयो?
त्यो चाहिँ अब सरकारले यहाँ जागिर नगरुन्जेल हामीलाई सहयोग गरेको थियो र जागिर खोज्न मद्दत गरिरहेको थियो, तर हामीले आफ्नो जे जुन एरियामा आफूले एउटा सिप हासिल गरिएको थियो नेपालमा हुँदा भारतमा हुँदाखेरि, त्यही सिपलाई यहाँ ल्याएर विकसित गर्न चाहिँ निकै गाह्रो हुने रहेछ भन्ने देखेर, यहाँ आएर पनि हामीले कसै कसैले त्यही एरियामा आफू जुन पढाइ गरिएको थियो त्यही एरियामा आफूले यहाँको पनि कोर्समा भर्ना भएर अनि पढेर लेखेर आएको 6 महिना 1 वर्षभित्रमा जागिर खोज्न थालियो. सरकारका तर्फबाट पनि जागिर भनौँ न अब खोज्ने क्रममा हामीलाई सहयोग गरियो. कतिपयहरूले अब मैले उहाँ सरस्वती हेर्दाखेरि उहाँ एउटा मेरो टिचिङ ब्याकग्राउन्डको मान्छे, म एउटा अध्यापन गरिरहेको मान्छे, यहाँ आएर मैले टिचिङ ब्याकग्राउन्ड गर्न सक्ने क्षमता ममा रहेन. यहाँको एउटा भाषाले गर्दा पनि रहनसहनले गर्दा पनि मैले त्यो क्षेत्र रोज्नुभन्दा बरु अरू कुनै एउटा नयाँ क्षेत्रमा मैले आफ्नो स्किल आफ्नो एउटा क्षमता प्रयोग गर्न सक्छु होला भनेर मैले कम्युनिटी सर्भिसतिर लागेँ. त्यस्तै अरूले पनि आफ्नो क्षेत्रमा जता सहज हुन्छ र जता अलिकति आफूलाई छिटो छरितो जागिर गर्नका निम्ति जुन कोर्स गर्न पाइन्छ त्यही कोर्स गरेर सबैजना लगभग आएको एक डेढ वर्ष दुई वर्ष तिन वर्षभित्रमा जागिरतिर सेटल भएर अनि आफ्नो घर जोड्ने क्रम अथवा गाडी जोड्ने क्रम त्यस्तो सुरु भएको
अब समुदाय चाहिँ कस्तो थियो अस्ट्रेलिया आउँदाखेरि कतिको वेलकमिङ लाग्यो तपाईँलाई
एकदमै त्यसमा अस्ट्रेलियन समुदाय यहाँका इमिग्रेसन डिपार्टमेन्टदेखि नै म कुरा गर्छु त्यसमा हामीलाई एकदमै वेलकमिङ थियो यहाँका विभिन्न सङ्घ संस्थाहरूले चाहिँ हामीलाई सहयोग गरे विभिन्न ठाउँमा विभिन्न अवस्थामा अहिले पनि जस्तो हामी एउटा रिफ्युजी ब्याकग्राउन्डबाट आएका व्यक्तित्वहरूलाई हामीलाई यस्तो पर्यो हामी अब मेरो जागिर छुट्यो मैले यति दिनदेखि जागिर गरेका छुइनँ मेरो परिवार बिचल्ने छ अथवा यस्तो छ भन्दाखेरि यहाँ कुनै रोक भनौँ न अब कुनै रोकटोक नभइकन त्यो परिवारलाई एकदमै यहाँका संस्थाहरूले सहयोग गर्ने प्रावधान छ यहाँको विशेष नीति नियम छ र अहिले त्यस्तो परिस्थिति आइलागेको त छैन सबै आफ्नो खुट्टामा उभिन सफल हुनुभएको छ सबैले आफ्नो परिवारलाई एउटा शैक्षिक क्षेत्रमा भनौँ आर्थिक क्षेत्रमा भनौँ निकै नै विकास गरेको देखिन्छ
हजुर अनि अब त्यही अहिले पछिल्लो समयमा चाहिँ अलिकति आप्रवासन र अब शरणार्थीहरू हुन्छ नि आप्रवासी र शरणार्थीहरूलाई लिएर पछिल्लो समयमा अलिकति मानिसहरूको नकारात्मक धारणा बन्न थालेको हो कि भन्ने प्रश्नहरू आइरहेको छ होइन यस्तोमा तपाईँलाई अस्ट्रेलियाको लागि शरणार्थीहरूको योगदान चाहिँ कस्तो देख्नुहुन्छ
यो चाहिँ अस्ट्रेलिया देश अब हामीले अस्ट्रेलियाको देश अस्ट्रेलिया देश यहाँ आएर अस्ट्रेलियाको इतिहास पढ्दाखेरि यो बहुसांस्कृतिक पृष्ठभूमिले बनेको एउटा चिङ्गो राष्ट्र देखिन्छ यसमा बहुसांस्कृतिक आप्रवासी भनौँ अथवा भनौँ न शरणार्थी भनौँ अथवा यहाँका स्थानीयहरू यहीँ जन्मेका परम्परागत रूपमा यहीँका स्थानीय बासिन्दाहरू भनौँ एउटा कस्तो अहिले हुन त अब यो विभिन्न मुलुकबाट ल्याइएका आएका विभिन्न समुदाय विभिन्न ब्याकग्राउन्डका समुदायहरू यहाँ भएकाले पनि यस्ता कुराहरू उठ्नु स्वाभाविक नै छन् चाहिँ तर पनि यसमा यो अनेकतामा एकता राखेर अगाडि बढ्नुपर्छ भन्ने प्राय समुदायबाट ती आवाजहरू पनि आइराखेका छन् अब यसमा हाम्रो योगदान एउटा भुटानी समुदायको योगदान भनौँ या बाहिरबाट माइग्रेन्ट भएका जति पनि समुदायहरू छन् उहाँहरूको योगदानले नै यो मुलुक यो अवस्थामा छ अलिकति अझै अगाडि बढेर गएको मैले महसुस गर्छु किनभने हामी अब मैले आएर एउटा सानो क्षेत्रमा सानो योगदान गर्न व्यक्तिगत रूपमा सकेँ भने पक्कै पनि एउटा कम्युनिटीले त्यो क्षेत्रमा कुनै पनि क्षेत्रमा सहयोग गरिरहेको हुन्छ एक आपसमा हाम्रो सहयोग बिना यो एउटा सिङ्गो राष्ट्र खडा हुँदैन र आज जुन अस्ट्रेलिया जुन अवस्थामा उभिएको छ जुन प्रभाव छ विश्वमा अस्ट्रेलिया देशको यो विभिन्न समुदायको एउटा योगदान हो नै भन्ने लाग्छ मलाई
हजुर अब अन्त्यमा तपाईँको अब पुस्तकबाट अलिकति आफूलाई हुन त अब आफ्नो बच्चाको हात मनपर्छ कि आँखा मनपर्छ कि मुख मनपर्छ भनेर जस्तो कुरा होला होइन तैपनि आफूलाई एकदमै मन छोएको पुस्तकबाट केही वाचन गरिदिनुहुन्छ कि अब लाइनहरू हुन्छ नि
हामी अस्ट्रेलिया देशका नागरिक भइसकेका छौँ जुन देशले मलाई नागरिकको दर्जा दियो त्यसलाई हृदयबाटै नमन गर्छु कमसे कम भर्खरदेखि म यो देशको नागरिक हुँ भन्न पाएको छु धेरै वर्षपछि म गर्व गर्ने महसुस गर्छु यो देशबाट विश्वको कुनै कुनामा जानलाई रोकटोक छैन हामीलाई आफ्नै जन्मभूमिमा जान भने भुटानले रोकेको छ भिजिट भिसाको अनुमति पनि दिँदैन यसको अर्थ विश्वले बुझेको छैन आफ्नै पूर्व नागरिकलाई भुटान सरकारले कुदृष्टिले हेर्छ आफू जन्मेको भूमिमा पाइला टेक्न पाउने अधिकार खोसेको छ संसारमा कहीँ नभएको नियम भुटानले राखेको छ जुन हाम्रा निम्ति विडम्बना हो अनुमति नहुनु हाम्रो दुर्भाग्य हो कर्म र भाग्यको खेलको शिकार हुन पुगिएछ जस्तो लाग्छ। हुन त जीवनमा हरेक कुरा आफूले चाहे जस्तो कहाँ हुन्छ र।
र उहाँ हुनुहुन्थ्यो पूर्वी नेपालमा रहेको एक भुटानी शरणार्थी शिविरबाट आफ्नो नयाँ देश अस्ट्रेलिया आएका पदम काफले। ती दिनका अनुभवहरूको आधारमा प्रकाशित आफ्नो कृति युग यात्राको बारेमा चर्चा गर्दै साथमा हुनुहुन्थ्यो सहकर्मी सुनिता पोखरेल अनि म आवास पराजुलीका साथ तपाईँ सुन्दै हुनुहुन्छ सन् 2003 अस्ट्रेलियामा नियमित प्रसारण हुँदै आएको एसबीएस नेपालीको पोडकास्ट। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त विचारहरू पाउन स्वयंका हुन् र ती धारणाहरूप्रति एसबीएसको सहमति वा विमति दुवै छैन। हाम्रो रेडियो कार्यक्रम हरेक मंगलबार र बिहिबार दिउँसो 2-3 बजेसम्म एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुन्छ भने सोमबार नेपाली गीतहरूको कार्यक्रम सोही समयमा सुन्न सक्नुहुन्छ। यदि अन्य समयमा सुन्न चाहनुहुन्छ भने हाम्रो एसपीएस अडियो एप निशुल्क डाउनलोड गर्नुहोस् र भाषाहरूको सूचीबाट एसपीएस नेपाली छान्नुहोस्। हाम्रो कार्यक्रममा प्रस्तुत भएका कतिपय सामग्रीहरू पहिले नै हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा प्रकाशित भइसक्छन् र एसपीएस अडियो एप वा हाम्रो वेबसाइटमा गएर तपाईँले ती प्रस्तुतिहरूको आनन्द उठाउन सक्नुहुन्छ। यस्ता सुन्ने सामग्री तपाईँले एप्पल पोडकास्ट, स्पोटिफाई लगायत आफूले पोडकास्ट सुन्ने जुनसुकै सेवा मार्फत पनि निशुल्क सुन्न सक्नुहुन्छ। यसका लागि एसपीएस नेपाली पोडकास्ट भनेर खोज्नुहोस् र सब्सक्राइब गर्नुहोस्। यो बाहेक हामी फेसबुक, पहिले ट्विटर भनिने एक्स अनि इन्स्टाग्राममा पनि उपस्थित छौँ @एसबीएस नेपालीको नाममा। युट्युबमा पनि तपाईँले हामीले प्रकाशित गर्ने अडियो तथा सीमित भिडियो सामग्रीहरू पाउन सक्नुहुन्छ। यहाँ भने हामी एसपीएसका अन्य दक्षिण एसियाली भाषाहरूको साथ भेटिन्छौँ @sbs South Asian को नाममा। हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने अघि उल्लेख गरिएका सोसल मिडिया मार्फत वा nepali.program@sbs.com.au इमेल गर्नुहोस्।
SBS South Asian.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।